नमस्कार, कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। म प्रकाश शर्मा। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज सँगै देशभरिका विभिन्न एफएम स्टेशनमा उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। सोमबार अर्थात आजको कार्यक्रममा हामी समसामयिक राजनीतिमा केन्द्रित रही छलफल गर्छौं। दुई ठूला कम्युनिष्ट पार्टीले गएको दशैं ताका चुनावमा गठबन्धन बनाई सहभागी हुने र त्यस लगत्तै एकता गर्ने घोषणा गरेपछि नेपाली राजनीति एकाएक तरंगित बन्यो। राजनीतिक स्थायित्व र देशको समृद्धिको सपना देखाएर चुनावी प्रचारमा उत्रिएको वाम गठबन्धनले अपार बहुमत पनि प्राप्त गर्यो। माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री बनेका केपी शर्मा ओली अहिले मधुमासमा हुनुहुन्छ। यस क्रममा उहाँले छिमेकी भारतको राजकीय भ्रमण गरेर फर्किसक्नुभयो र चीन भ्रमणको तयारी भइरहेको छ। तर दुई पार्टीबीच एकता भने हुन सकेन। भलै नेताहरूले हिजो संयुक्त सभालाई सम्बोधन गरेर एकतामा शंका नगर्न आग्रह गरेका छन्। राजनीति शास्त्रका प्राध्यापक डाक्टर सुरेन्द्र केसी भने समस्या भएकैले एकतामा शंका नगर्न आग्रह गर्दै यस्तो कार्यक्रम मञ्चन गर्नु परेको दावी गर्नुहुन्छ। आज हामी यही विषयमा छलफल गर्छौं। हामीसँग छलफलमा राजनीतिक विश्लेषक प्राध्यापक डाक्टर सुरेन्द्र केसी हुनुहुन्छ। डाक्टर सुरेन्द्र केसी, यहाँलाई स्वागत छ कार्यक्रममा।
हवस्, धन्यवाद।
कता अल्मलियो वाम एकता?
यो कतै पनि अल्मलिएको छैन, हामी अल्मलिएका हौं। यो एउटा प्राकल्पना जस्तो, हाइपोथेसिस जस्तो थियो। वाम भन्ने दुई समूहहरूको बीचको यो पदीय कुरा थियो, स्वार्थको कुरा थियो, हठात थियो र अपारदर्शी थियो। अब क्रमशः यसले चाहिँ ग्राउन्ड रियालिटीमा स्वयंलाई ल्याउँदैछ। अपारदर्शिताभित्र पर्दा पछाडि भएका के हुन् ती जम्मै अहिले पनि आइरहेका छैनन्। ती आएपछि तपाईँले थाहा पाउनुहुन्छ कि यो कता अल्मलियो, किन अल्मलियो, के भयो र के हुँदैछ।
एमाले र माओवादी केन्द्रले एकता गर्छौ भन्ने कुरा परिपक्व नभई गरेका थिए, हठातमा चुनावी एजेन्डालाई ध्यान दिएर गरेका थिए।
होइन, उनीहरूले यो घटनै किन गरे भन्ने हठात छ क्या, किनभने उनीहरू यति एकअर्काका झगडालु थिए र एकअर्कामा यिनीहरू यति विद्वेष र घृणा बोक्थे, ओकल्थे। अचानक यिनीहरूको कला कसरी मिल्यो भन्ने कुरा चाहिँ अप्रत्याशित थियो र यो तैपनि उनीहरू मिल्न त आएको कुरा वास्तविकता थियो। यसलाई मैले हठात भनेको थिएँ। यस्तो हठात परिघटना यहाँ किन घट्यो भन्ने पर्दा जबसम्म खुल्दैन तबसम्म यो विषय यही रूपमा रहिरहन्छ। एकता हुन पनि सक्छ, नहुन पनि सक्छ, तर हुन्छ भने यी कारणले, हुँदैन भने यी कारणले। हामीलाई चाहिएको सामग्री चाहिँ यो थियो, यी सामग्रीहरू प्राप्त छैनन्, त्यसकारण यसलाई हठात भनिएको हो।
मिल्नुपर्छ भन्ने चेत चाहिँ कहाँबाट आयो? अघि यहाँले पनि भन्नुभयो एकअर्काका एकदम परस्पर विद्वेषी, कसैले बाँदरको झुण्ड भन्ने, कसैले बिचका वृक्ष भन्ने, एकअर्का बीच त्यस्तो आरोप प्रत्यारोप हुन्थ्यो।
त्यही बुझिन सक्ने पहेली बनेको छ। उत्तरतिरको अलिकति यसमा दबाब बढेको छ कि भन्ने मेरो मनले चाहिँ त्यो भन्थ्यो। तर अब निर्वाचन पछाडि म्यान्डेटको विपरीत प्रधानमन्त्री जसरी त्यही भारतसँग त्यति तिक्ततापूर्ण सम्बन्धको जड बोक्थे, त्यही भारतसँग जसरी लत्रेर पुगे र बोआउ सम्मेलनलाई जसरी उपेक्षा गरे, त्यसपछि पनि चीनतर्फ भ्रमणको आकांक्षा हामी सोचिराखेका थियौँ, तर फेरि दक्षिणतर्फकै मालिक चाहिँ यहाँ आउने अरे र एकतर्फी सेड्युल बन्यो अरे भन्ने समेत चाहिँ देखिँदैछ। यो सन्दर्भमा कसरी यी सबै परिघटनाहरू भए, उत्तरतिरको जे हाम्रो परिकल्पना थियो त्यो पनि गलत हो कि भन्या जस्तो, अहिले पनि यो रहस्य के गर्वमा रहिराखेको छ। अब समयले मात्रै यो किन भइराखेको थियो, यो किन यस रूपमा आयो, आयो भने किन आयो, आएन भने किन आएन भन्ने जस्ता कुराहरू जब प्रकट रूपमा बाहिर आउँछन् त्यो पर्दा नखस्तासम्म मलाई लाग्छ यो रहस्य के विषय हुन्छ र केही कुरा भनिएला तर त्यो सत्यसँग मिल्न पनि सक्ला, सँगसँगै नमिल्न पनि सक्ला। यो कुरालाई चाहिँ मैले अपारदर्शी भनेको छु र हठात आएको घटनाको रूपमा भन्दै आएको छु।
पर्दा खुल्ला कहिले त्यसो भयो यसको?
यो त अब प्रधानमन्त्रीको पद एउटा मात्रै छ नेपालमा, उप प्रधानमन्त्रीसम्म त यिनीहरूले 6-7 वटासम्म पनि बनाए, यिनीहरूलाई लाजै लाग्दैन। 64 सदस्यको त यस्तो माग्ने देशको यिनीहरूले क्याबिनेटै बनाए, दूतावासै नभएको ठाउँमा राजदूतहरू पनि नियुक्त गर्छन् यिनीहरू। यो सब त यिनीहरूले नङ्गा नाचको सरह गरे, तर दुर्भाग्य यिनीहरूको हातमा के रहेनछ भने प्रधानमन्त्री दुईटा भन्ने चाहिँ, सचिव पनि यिनीहरू दुईटा तिनवटा गर्छन्, आफ्नो पार्टीको एउटा एउटा सचिव बनाएर टिप्पणी उठाउन लाएर घ्वाप पार्ने यो पनि यिनीहरू गर्छन्। किन हो कुनै यिनीहरूले अहिलेसम्म प्रधानमन्त्रीको पद चाहिँ दुईटा बनाउन सकेका छैनन्? त्यसकारण यो दुईटा पद एउटैले मात्रै खाने निश्चित भयो भने चाहिँ यो देनन दिएर टुटिहाल्छ, होइन भागभन्डा गरेर अढाई अढाई वर्ष खाउँ अथवा पार्टी अध्यक्ष एउटा हुँ प्रधानमन्त्री एउटा हुँ भन्ने कुरामा यिनीहरूको सहमति भयो भने चाहिँ तपाईँले सोध्नुभएको प्रश्नको उत्तर ठ्याक्कै आइहाल्छ। तर त्यो उत्तर आउनको लागि दुई तिन महिना त मैले लेख्दा पर्खिनै पर्छ।
प्रधानमन्त्री ओलीजी भारत जानु अघि एकता गर्ने भन्ने कुरा थियो, त्यो पनि पुरा हुन सकेन, अझै दुई तिन महिना पर्खिनु पर्ने भयो।
अब मैले लेख्दा त यो कहिल्यै पुरा हुँदैन, मेरो कुरा चाहिँ त्यो हो, किनभने यस यो या त एकता हुँदैन भइहाल्यो भने पनि यसका सातवटा चरणहरू छन्, ती चरणहरू पुरा भए भने पनि जैसिक जुनसुकै बेला यो टुट्न सक्छ, फेरि फुट्न सक्छ, अथवा परिणाम नदिने सम्भावना प्रबल हुन्छ। मेरा चाहिँ हाइपोथेसिसहरू यी थिए, तर मेरो हाइपोथेसिसको अलावा सातवटा मध्ये पाँचवटा चरण त यिनले पुरा गरि नै सकेका छन्। तर उनीहरूको कोणबाट हेर्दाखेरि यो एकता त हुन्छ हुन्छ, भर्खर मात्रै उनीहरूले भनिरहेछन् कि नौ गतेको समय टल्ला तर एकताको समय टल्दैन, उनीहरूले यो भनिरहेछन् र कृत सङ्कल्पित भएर उनी एकताको कुरा गरिराखेका छन्। यो गरिरहेको बेलामा यति बढी पनि झुटो यिनीहरूले बोलेको होला भनेर मान्न एकदमै गाह्रो छ। ढिलो चाँडो यिनीहरूले गर्न सक्ने उनीहरूको कोणबाट हेर्दाखेरि सम्भावना छ, त्यसैले मैले भनेको कतिसम्म यिनीहरूले निर्लज्जताको यो नग्नतालाई कहिलेसम्म टाल्लान् त भनेर मैले एउटा अन्तिम समय त सात आठ, यो तिन महिना अब जोडियो भने सात आठ महिना त भइहाल्छ, सात आठ महिनासम्म नेपाली जनतालाई खेलाउनु भनेको पनि त आश्चर्य हो। यिनीहरू थाक्लान्, थाकेर एउटा चरण र एउटा निष्कर्षमा पुग्लान् भन्ने आशयले मैले यो दुई चार महिनाको समय अर्को भन्द्या मात्रै हो।
खासमा कम्युनिस्ट एकताको आवश्यकता छ कि
होइन? कम्युनिस्ट एकता मात्रै होइन, कुनै पनि एकता आवश्यक छ। मिडियाका साथीहरू पनि मिलेको राम्रो छ, आवश्यक छ, नेपालमा मिल्ने भन्ने प्रवृत्ति नै छैन। 182 त नेपालमा राजनीतिक दलहरू थिए, ती घट्दै 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 अहिले पाँचवटामा आएका छन्। मैले लेख्दा यो नेपाली जनताको लागि राम्रो हो, किनभने जति धेरै दलहरू भए हाम्रा बिचको विभाजन र अन्तर्विरोध त्यत्तिकै चर्को हुन्छ। महत्त्वपूर्ण कुरा चाहिँ ती सबै दललाई आखिर पाल्नुपर्ने त नेपाली जनताले नै हो। किन पाल्नुपर्ने यो सेतो हात्ती, किन पाल्नुपर्ने हामीले यतिका सभासदहरू, हामीलाई किन चाहिए हामी भनिरहेका छौँ, अहिले पनि यतिका सांसदहरू छन्, यत्रो सरकार छ हामी भनिराखेका छौँ। तर प्रश्न के आयो भनेदेखि यिनीहरूको मिल्ने एउटा जस्तो राज पाके मधेस के जाति भन्थे नि त, हेर त मधेसमै सबभन्दा धेरै दल छन्। यदि त्यो मधेसको कुरा हुन्थ्यो भने त त्यत्रो दल किन चाहिन्थ्यो? मरि फेरि पाँच छवटा मधेसी दल मिलेर एउटा मधेसी दल बनाएका थिए, त्यो पनि टुट्न लाग्यो अरे भन्ने म सुन्दैछु। त्यसकारण विभाजन कहिले पनि राम्रो होइन, एकता सबैभन्दा राम्रो कुरा हो। तर एकता किन भइराखेको छ त्यो नेपाली जनताले थाहा पाउनुपर्छ। विभाजन भइराखेको छ, कहिलेकाहीँ अपरिहार्यता पनि हुन्छ विभाजनको लागि, त्यो अपरिहार्यता के हो, ती कुराहरू हामीलाई चाहिए। ती कुरा नभएपछि मात्रै हाम्रो मनमा असन्तुष्टि, उकुस मुकुस र विभिन्न किसिमको जोडकोड क्रिया प्रतिक्रिया दिएका हौँ। होइन भने दलहरू मिलुन् भन्ने हाम्रो शुभकामना छ, उनीहरू मिलुन्, तर हामीलाई के चाहियो भने उनीहरू किन मिल्छन् त? खालि मन्त्री प्रधानमन्त्री हुनको लागि मात्रै मिलेको हो भने त्यस्तो मिलाप हामीलाई चाहिएको छैन। एउटाको छोरो मन्त्री हुन्छ, एउटा कि बुहारी मन्त्री हुन्छ, एउटा कि छोरी यो हुन्छ, एउटाको सम्धी राजदूत हुन्छ, यो हामीलाई चासोको विषय होइन नि त। हाम्रो चासोको विषय चाहिँ के भने एक्सपर्टिजमको आधारमा राइट मेन राइट प्लेस ट्रान्सपरेन्टली र एकाउन्टेबिलिटीका साथ राज्य प्रणाली चलाउन् जसको परिणाम हामीले पाऊँ। आखिरी पदमा त यिनले कि आफ्नो छोरी पठाउँछन् कि आफ्नै बुहारी पठाउँछन्, बढीमा सम्धी पठाउँछन् वा सबै पदहरू उनीहरूले पैसामा इन्भेस्ट गर्छन्। तेस्रो कुरा त यिनीहरूले कहिले पनि गर्दैनन्। तर यति पनि मिलेर गरिदिए जग्गा सय कम हुन्थ्यो, सानो भए पनि परिणाम नेपाली जनताले पाउने थिए कि भन्नेमा मात्रै मेरो चासो छ। अरू कुरामा त इमान्दार भन्नुहुन्छ भने मेरो आशा पनि केही छैन, सरकार पनि केही छैन।
यहाँले सुरुमै भन्नुभयो नि एकताका निम्ति उत्तरतिरको प्रेसर थियो कि भन्ने बुझाइ थियो, तर पछि फेरि अहिले प्रधानमन्त्री ओलीको दक्षिणतिरको झुकावलाई हेर्दा समस्या देखिन्छ भनेर, कम्युनिस्ट गठबन्धन त्यसको एकतासँग पनि उत्तर दक्षिणको चासो जोडिन आइपुग्यो
होइन? अब किनभने नेपालमा चाहिँ उत्तर र दक्षिण अनि युरोपियन युनियनको युरो अमेरिकन लब्बीको सामरिक स्वार्थ बढी नै मञ्चित हुन्छ हाम्रो देशमा, हाम्रो देशको भूगोलले गर्दाखेरि। हाम्रो चाहना, हाम्रो आकाङ्क्षा, नेपाली जनताको माया ममताबाट पनि त्यो भएको होइन। हाम्रो मुलुकको भूगोल यस्तो ठाउँमा अवस्थित छ जुन चाहिँ अघि मैले भनेका तिनटै शक्तिको लागि अपरिहार्य छ। त्यसलाई सम्बोधन गर्नको लागि ती शक्तिहरू कुनै न कुनै रूपमा यहाँ उपस्थित भइरहन चाहन्छन् र आफ्नो अनुकूल प्रतिकूलताको आधारमा यहाँको सरकार बनोस् बिग्रोस् भन्ने उनको चाहना हुन्छ। अब त्यो क्रममा विगत दुई तिन वर्षको अवधि हेर्दा कस्तो देखियो भन्दाखेरि दक्षिण अलि बढी हाबी भए जस्तो देखियो, फलस्वरूप टिबेटियन गतिविधिहरू वातै बढे। यहाँ सिके राउत जेलमा पर्छ, सबभन्दा पहिला युरोपियन युनियन चाहिँ भेट्न जान्छ, किन भेट्न जानुपर्ने त्यो एउटा फुच्चेलाई, तर जान्छ। अब यिनीहरूले निर्वाचन पर्यवेक्षण भनेर एउटा रिपोर्ट निकाल्छन् युको, त्यहाँ सबभन्दा ठुलो कुरा नेपालको जातीय प्रश्न आएर चाहिँ ठोकिन पुग्छ। किन आवश्यक थियो त्यो, उनीहरूको चासो होइन त्यो, निर्वाचन पर्यवेक्षणका आफ्ना सीमाहरू छन्, त्यो सीमा उसले क्रस गर्नै पाउँदैन, किन क्रस गर्नुपर्ने। त यो क्रममा चाहिँ इजो गतिविधि बढिसकेपछि उत्तरको छिमेकीलाई यो कुरा त्यति राम्रो भइराखेको छैन, राम्रो तरिकाले चाहिँ तिमीहरूले यो कुरालाई चाहिँ निषेध गर्ने हो भनेदेखि तिमीहरूको बिचमा एकता हाम्रो चिनी आँखाबाट हेर्दाखेरि अपरिहार्य जस्तो लाग्छ। किनभने चाइना भनेको न्याकेटली अर्काको आन्तरिक मामलामा, चाहे त्यो पार्टीको तहमा होस् अथवा राज्यको तहमा होस्, यो नीति चाइनाको होइन, तर उसले कुनै न कुनै सङ्केत गरेको हुनुपर्छ भन्ने मेरो अनुमान थियो कि तिमीहरू मिलेको राम्रो छ, तिमीहरूको अनेकताले गर्दाखेरि आज टिबेटको क्वेसन प्रबल बनेर आयो, यसको मतलब चिनको आन्तरिक सुरक्षामा चाहिँ चुनौती भयो, तिमीहरूका कारणले हामीले आन्तरिक सुरक्षा बिहोर्नु पर्यो भनेदेखि तिमीहरूले यसमा विचार गर्नुपर्छ भनेको हुनुपर्छ भन्ने मेरो एउटा अनुमान थियो। तर अब अहिले जो खड्गेओलीको रवैया र व्यवहार म देखिराखेको छु, यिनीहरूले त खड्गेओलीको पालामा चिनसँग भएका सम्झौताहरू कार्यान्वयनमा ल्याउलान् कि भन्ने, चिनबाटै भ्रमणको सुरुवात गर्लान् नगर्लान्, तर भारतसँगको भ्रमण यति हतारोले गर्लान्, भुवाओ सम्मेलनलाई नै लात मार्लान्, फेरि चिनतिर भ्रमणको चाहिँ अलिकति तम तयारी होला भनेकोमा फेरि हठात चाहिँ नरेन्द्र मोदी आउलान्, यति तलबाट मैले सोचेको थिइनँ।
तर भर्खरै हाम्रो परराष्ट्र मन्त्रीले चिन भ्रमण गरेर आउनुभयो, त्यसलाई ओलीको चिन भ्रमणको तयारीका लागि थियो भन्ने एक किसिमको बुझाइ थियो नि, होइन र?
अब त्यो पनि के भन्ने कुरा आयो, किनभने उनले जे भाषा त्यहाँ प्रयोग गरेको भनेर सुनियो। हामीले चाहिँ केरुङ काठमाडौँ रेलवे मार्ग बनाइदिनको लागि चिनलाई अनुरोध गऱ्यौँ भन्ने खालको भाषा हामीले त्यहाँ सुन्यौँ। हामीले सुनिरहेको त के थियो भने सहजै यहाँको विकास निर्माणमा खास गरी चाहिँ ओबिओआरको सन्दर्भमा, काठमाडौँ केरुङ जोड्ने सन्दर्भमा चिन आफै उत्साहित छ, हामीले त यो पो सुनिरहेको थियौँ। यही एजेन्डामा निर्वाचन भएको नेपाली जनताको बुझाइयो थियो। म आफू पनि भारत विरोधी चाहिँ भारतीय हस्तक्षेप नाकाबन्दी विरुद्धको कुरामा केपी ओलीसँग धेरै नजिक पुगिसकेका थिएँ, आइडियोलोजिकल्ली मुद्दागत दृष्टिकोणले पनि। तर यो त अहिले त बिल्कुलै देखिएन नि, उहाँले त हामीले यत्रो क्याम्पेन गरिरहेछौँ, हाम्रो यत्रो चासोको विषय छ, मानिलौँ हामी नै यो देशमा छैनौँ कि भने जस्तो गरेर जसरी एकपक्षीय तरिकाले दक्षिणतर्फको धाम केपी ओलीबाट परम्परागत रूपमा भएको देखियो र अहिले चाहिँ खास गरी बोवावाला जसरी चाहिँ उपेक्षा गरियो, त्यो त सुहाउने कुरा थिएन नि। नेपाली जनताको मत लिएर उहाँ त्यहाँ जानुभएको थियो, नेपाली जनताको म्यान्डेट के थियो भने भारतको थिचोमिचो र हस्तक्षेप नेपालमा बढेको छ, त्यसको विरुद्धमा लड्ने केपी ओली पो हामीलाई चाहिएको, यस्तो ल्याङ्ग्रे केपी ओली हामीलाई चाहिएको थियो र यस्ता ल्याङ्ग्रा त हामीसँग कतै कति पहिल्यै अलि बलवान प्रधानमन्त्री हामीलाई चाहिएको थियो।
तर उहाँले त मैले केही बोल्न पर्दैन, तस्विर आफै बोल्छ भन्ने किसिमले अभिव्यक्ति दिनुभएको थियो एयरपोर्टमा उत्रेपछि,
होइन तर भित्रभित्रै अपरकोशी भयो भयो भन्ने पनि त सुनिएको छ। मैले भने नि पारदर्शिता चाहिन्छ, डेमोक्रेसी भनेको पारदर्शिता हुन्छ, डेमोक्रेसीमा योग्यताक्रम हुन्छ, डेमोक्रेसीमा जवाफदेहिता हुन्छ। उहाँलाई अब जवाफदेहिता के छ भने अप्परको, किनभने मूलभूत कुरा त उहाँले उठाउनु भएन, सिमानामा जे थिचोमिचो थियो, नेपालीहरूमाथि जुन दुर्व्यवहार हुन्थ्यो, फोनको समस्या थियो, डिमोनिटाइजेसनको समस्या थियो, ती कुरा त उहाँले उठाएकै छैन त। यो कसैले यो कुनै तस्विर बोल्छ, यो पनि त तस्विर बोल्दो हो नि त, कि उहाँले जे भन्नुहुन्छ त्यो तस्विर मात्रै बोल्ने हो, यहाँ त तस्विर बोलेकै छैन। जे तस्विर बोलेको छ ती कुराहरू चाहिँ अमूर्त छन्, सुनिँदैछ भित्रभित्र चाहिँ डरलाग्दा डरलाग्दा तस्विरहरू त्यहाँ खिचिएको छ भनेर। त अपरकोशी भएको छ भने अब, किनभने इन्डियाको पोलिसी भनेको नेपालका स्रोत साधनहरू ओगटेर राख्ने हो, आफू पनि नगर्ने अरूलाई पनि आउन नदिने, नेपाललाई अविकास र गरिबीमा चाहिँ अल्झाइ राख्ने भारतको रणनीति यो हो। यहाँ चाहिँ तस्विर बोल्दैन नि त, यहाँ पनि तस्विर बोल्नु पर्छ नि त।
मोदीजीले सगरमाथाको देश अब सागरसँग जोडिन्छ भन्ने र अभिव्यक्ति दिनुभएको थियो, त्यो भित्र यो अपरकोशी ती कुराहरू जोडिएका हो नि, ती चाहिँ नदेखिने गरेर आए भनाई चाहिँ त्यसरी प्रकट भएको हो कि के हो?
अनि त्यो चाहिँ एउटा भावुक एउटा चाहिँ एउटा मजबुनको रूपमा आयो। हामीलाई त मार्गचित्र नै चाहियो नि, किनभने यिनीहरूले चाहिँ महाकाली गरेको 25 वर्ष नागिसक्यो आजसम्म। किनभने खड्गोलले नै भनेको होइन एक खर पाउँछ महाकालीबाट भनेको, खड्गेउलले भनेको नि सबभन्दा पहिला। तर खड्गो आज महाकालीले एउटा मार्गचित्र नै पाएन, डिपिआर नै बनेन, यो कुरा भइगयो। अब कोशी सन्दर्भमा पनि कैयौँ कुरा उसले गर्छु भनेको छ, ती कहिले परिपालन गरेन र नेपालीहरू सदाकाल डुबानको जोखिममा परिरहनु पर्यो, यो छ। 18 तटबन्धहरू सीमावर्ती क्षेत्रमा बनाइएको छ, ती चाहिँ अन्तर्राष्ट्रिय कानुनको पनि प्रतिकूल छन्। भारतलाई जहिले रिसुरु तैले नेपालको विरुद्धमा आर्थिक नाकाबन्दीको डन्डा चाहिँ उठाउँछ। यी कुरामा त केही पनि प्रतिबद्धता आएन नि त। हाम्रा चाहिँ कामदारहरू न्यूनतम एउटा पेट पाल्ने रोजगारीको लागि भारत जान्छन् र 6 महिना नगाएर पनि 25,000 रुपियाँ कमाएर लिएर आएका हुन्छन्। त्यो 25,000 रुपियाँ पनि सग्लै घरमा पुर्याइँदैन, हरेकचोटि अनेक बाहनामा उनीहरूले बीच बाटामा लुटिनुपर्छ र अनेक किसिमका चाहिँ व्यवधानहरू सिमानामा बिहोर्नुपर्छ। र अहिले पनि केपी ओली भारत भ्रमण गइरहेको बेलामा पनि सुनौलीमा चाहिँ 1500 गाडीको चाहिँ पङ्क्ति छ भनेर हामी सुन्थ्यौँ, र यति दुःख उनीहरूले त्यहाँ बिहोर्नुपर्नेछ। ती कुरा त केही पनि आएन नि त, हाम्रा चासो त ती थिए। र पार्वन सुविधा चाहिँ हाम्रो भारतसँग दुईवटा सम्बन्ध हुन्छ, एउटा कुरा चाहिँ द्विपक्षीय मुलुकको हिसाबले हुने सम्बन्ध हुन्छ भने अर्को चाहिँ पार्वन राष्ट्रले पाउने अधिकारका सन्दर्भमा चाहिँ हुन्छ। ठिक छ, द्विपक्षीय सम्बन्धमा उसले हामीलाई आफ्नो अनुकूल गरोस् त्यसमा केही पनि भन्नु छैन, तर तेस्रो मुलुकसँग अथवा समुद्रको पहुँचसम्म जाने अन्तर्राष्ट्रिय कानुनको अधिकार त निर्बाध रूपमा भारतले हामीलाई दिनु पऱ्यो नि त, त्यसमा ग्यारेन्टी चाहियो नि त। उसले यो भन्नु पऱ्यो कि भाइ, सानो कुरा हुने बित्तिकै तिम्रो माथि म आर्थिक नाकाबन्दीको डन्डा थोपर्दिन। केही किनभने केपिओले चाहिँ त ठुलो म्यान्डेट थियो, किनभने भारतले गर्ने त्यस्तो दुर्व्यवहारको विरुद्धमा उहाँले चाहिँ जनमत पाउनुभएको थियो। दुई तिहाईको बहुमत उहाँसँग थियो र त्यो बहुमतको अभिप्राय चाहिँ लत्रेर प्रधानमन्त्री जाओस् भन्ने थिएन कि जुझेर भारतसँग चाहिँ नेपाल र नेपालीका हक, भारत विरोधको कुरा हाम्रो होइन। मलाई व्यक्तिगत भन्ने भने त म त भारतको ठुलो भक्त हुँ, तर हामी स्वतन्त्र राष्ट्र हौँ। उसले हामीलाई सानो कुरा हुने बित्तिकै आर्थिक नाकाबन्दीको डन्डा, अन्तर्राष्ट्रिय कानुन, लो राइपरियन कन्ट्री र अप्पर राइपरियन कन्ट्रीले इन्टरनेसनल लको अनुसार जे जति अधिकारहरू पाइराखेको छ ती अधिकारमा त उसले यस्तो किसिमको तलमाथि कुण्ठित दुःख पीडा, एवं अब अहिलेको त ग्लोबल कनेक्टिभिटीको जमाना छ, कसैलाई पनि काहीँ पनि कुनै पनि किसिमको दुःख र अपमानित गर्न पाइँदैन र कसैका पनि उत्पादनहरूले चाहिँ सहज चाहिँ तेस्रो मार्केट चाहिँ पाउनुपर्छ भन्ने चाहिँ अहिले अभ्यास चाहिँ म चाहिँ सेन्जेन कन्ट्री भन्छ युरोपियन मुलुकहरूको 26 कन्ट्रीमा चाहिँ गाडी लिएर हिँडेँ। त्यो 26 कन्ट्रीमा गाडी लिएर हिँड्दाखेरि तिमी कहाँबाट आयो र तिमी को हो भन्ने कुरा कहिले काहीँ पनि सोधिएन। त्यस्तो जमानामा तँलाई रिसुटो भन्दैमा बाख्रो लिएर आएँ, तँलाई रिसुटो भन्दैमा फोन काटिदिन्छु, तँलाई रिसुटो भन्दैमा जान दिन्छु भन्नु पाइन्छ? त्यो ग्यारेन्टी अहिले नेपाली जनताको आकाङ्क्षा हो। यसमा भारत समर्थन विरोध भन्ने कुरा केही पनि छैन। हाम्रा नेपाली जनताहरू जो आन्तरिक शासकहरूको कमजोरीले गर्दाखेरि रोजगारी लगायत यावत कुरामा बाहिर जानको लागि बाध्य छन्। आज पनि म सोसियल मिडियामा देख्दै थिएँ अनेक किसिमको विवाह गरेर चाहिँ कोरिया जाने बहिनीहरूको त्यहाँ रोदन छ, कति रेपमा परेकाको। आज मात्रै म एउटा केस सुनिरहेको छु, पेटमा गर्व छ श्रीमान, श्रीमानले चाहिँ अर्काले रेप गरेको स्वाभाविक हो, अर्काले रेप गरेको पेटमा गर्व भएको महिलालाई नेपाली समाजमा कुन चाहिँ लोग्ने मान्छेले लिँदो हो? यी समस्याहरू नेपाल र नेपालीसँग छन्, यी कुराहरू हरेक मञ्चमा चाहिँ हैसियतका साथ चाहिँ राख्नुपर्ने स्थिति छ। यी कुराहरूमा चाहिँ नयाँपन केपी ओलीको नेतृत्वमा आउला कि भन्ने हाम्रो एउटा बुझाइ थियो, दुर्भाग्य ती कुराहरू भएर नै हाम्रो गुनासो चाहिँ त्यहाँ मात्रै छ।
अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सँगै देशका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। अहिलेको कार्यक्रममा अल्मलिरहेको वाम एकताको हामी चर्चा गरिरहेका छौं। कुराकानीमा राजनीतिक विश्लेषक प्राध्यापक डाक्टर सुरेन्द्र केसी हुनुहुन्छ, उहाँसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
विश्राम पछि तपाईँलाई कार्यक्रम बदलिदो नेपालमा फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज सँगै देशका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभरि प्रसारण भइरहेको छ। आजको कार्यक्रम वाम एकताको आवश्यकता र यसको ढिलाइमा केन्द्रित छ। कुराकानीमा हामीसँग राजनीतिक विश्लेषक प्राध्यापक डाक्टर सुरेन्द्र केसी हुनुहुन्छ।
यहाँलाई म फेरि स्वागत गर्छु कार्यक्रममा।
हजुर, धन्यवाद।
ओली सरकारसँग यति ठूलो म्यान्डेट छ, तर पनि मधुमास बिताउने समय भइसक्यो, सरकारको पूरा हुन लागिसक्यो। यिनीहरूले एकता एकता भन्दा भन्दै यहाँसम्म ल्याए, यही एकतामै अल्मल्याउने हुन् कि केही गरेर देखाउँछ यो म्यान्डेट पाए अनुसार सरकारले?
गरेर त मैले सम्भावना देखेको छैन, किनभने यिनीहरूको जुन किसिमको एउटा प्लेसमेन्ट देखिन्छ, क्याबिनेट बनाउने तरिका जुन किसिमको देखिन्छ, र जहाँ यिनीहरूको चाहिँ किचपिच देखिराखेको छ त्यो पुरानै हो। यो हामीले अस्वीकार गरेको प्रवृत्ति हो। यो साँच्चै भन्नुहुन्छ भने सरकार गठनको कुराले अहिलेसम्म पनि पूर्णता पाइराखेको छैन। मधेस मधेस भनेर उनीहरू चाहिँ अल्मल लिइरहेका छन्। मधेसकै विषयमा नाकाबन्दी लगायतका यी कुराहरू भएर केपी ओलीलाई त्यो हदसम्म चाहिँ लखेटियो। आज तिनै केपी ओली योमा आइराखेका छन् भनेदेखि त्यो बुझिन सक्ने कुरा भइराखेको छ। यसको मतलब के होइन भने मधेसको शक्तिलाई इग्नोर गर्नुपर्छ, हाम्रो त मधेसको शक्तिलाई पनि लिएर जानुपर्छ, मधेसका मान्छेहरूलाई पनि उचित प्रतिनिधित्वका साथ चाहिँ व्यवस्थापन गर्नुपर्छ भन्ने त हाम्रो पक्ष भयो। तर उहाँहरूले जुन खुद म्यान्डेट पाउनु भएको छ त्यो म्यान्डेट त्यसको विपरीत छ नि। सरकार निर्माण गर्ने त कमसेकम एउटा सुविधाको अवस्था त हाउसमा त छ। उहाँले एक दिन पनि विलम्ब नगरिकन हप्ता दिनभित्र सरकारलाई पूर्णता दिएर उहाँहरूले कार्ययोजनाका साथ अगाडि आउनुपर्नेमा उहाँहरूको त्यस्तो मार्गचित्रै आएन। के गर्न चाहनुहुन्छ उहाँहरू, कसरी उद्योग औद्योगिकरण गर्नुहुन्छ उहाँहरू? तपाईँको उमेरको जो 70 लाख युवाहरू देश बाहिर आज विभिन्न किसिमको पेसामा छन्, तिनलाई यहाँ ल्याउने कार्ययोजना के छ उहाँहरूसँग? अहिले चाहिँ प्रादेशिक संरचनामा हामी गइराखेका छौँ, प्रादेशिक संरचनाका खाकाहरू बनाउन हामीलाई गाह्रो भइराखेको छ, पूर्वाधार दिन सक्ने अवस्था हामीसँग छैन, विज्ञ विशेषज्ञहरू कसरी टिपुट गर्ने भन्ने हामीसँग चाहिँ परिवेश छैन, भएका कर्मचारीहरू प्रदेशमा चाहिँ खटाउँदाखेरि जाँदैन, बरु हामी स्वैच्छिक अवकाश लिन्छौँ भनेर 7-9 हजारले चाहिँ स्वैच्छिक अवकाशको लागि 9-10 अरब राज्यलाई भार हुने गरी चाहिँ त्यहाँ निवेदन दर्ता गरे भन्ने कुराहरू छन्। एकदमै गलत कामहरू हुने यिनीहरू त, यसलाई त शक्तिका साथ चाहिँ नयाँ एउटा व्यवस्थापन र अभिप्रायले चाहिँ शासन गर भन्ने म्यान्डेट पो दिएको त हामीले केपी ओलीलाई, उही प्रधानमन्त्रीको रूपमा यहाँ देखा परिरहेका छन्। यसमा त नेपाली जनताको बिल्कुलै चासो छैन। त यो कुरालाई क्रमभङ्ग गर्न नसक्नु, त्यसमा एकताको पनि कुरा आइरहेको थियो, माओवादीले कतिपय महत्त्वपूर्ण कुराहरू छन् युद्धको बेला उठाइ पनि रहेको थियो, ती मुद्दाहरू पनि उसले छोड्दै गयो भन्ने गुनासो पनि नेपाली समाजमा प्रशस्त थियो। त्यो जम्मैलाई उपेक्षा गरेर फेरि लडाइँ कहाँ भन्दा अध्यक्षको आलोपालो हुन्छ कि हुँदैन? अध्यक्षता पाइयो भने एकता गरिन्छ, होइन भने गरिँदैन। सेनासँग त लडियो भने जाब हो एमाले कि यस्तो यस्तो भाषा प्रयोग गर्दै नेता यो म्यान्डेट छ उहाँहरूलाई, यो म्यान्डेटै छैन, उहाँहरू यसरी बोल्नै पाउनुहुन्न। उहाँहरूलाई एउटै म्यान्डेट के छ भने उहाँले त्यहाँ एकताबद्ध हुनुपर्छ, उहाँहरूले विकास र समृद्धि सुशासनको प्याकेज ल्याउनुपर्छ र त्यसलाई चाहिँ के भनेदेखि परिपालन गरेकै हुनुपर्छ। म एउटा पढे लेखेको मान्छे भएको हैसियतले यो कुरा एब्सोल्युटली हुँदैन भन्ने कुराको बेनिफिट अफ डाउट चाहिँ म उहाँलाई दिन चाहन्छु। तर एउटा प्रारूप र प्रस्थान बिन्दु त निर्दिष्ट हुनु पर्यो कि।
एमाले पक्षको बुझाइ के छ भने किन बराबरी हैसियत दिने, माओवादी बराबरी नलिई नछोड्ने भन्ने जस्तो, दुवैले दम्भ गरेका हुन् अथवा त्यसलाई प्रेसराइज गर्ने होइन है, यसो भएपछि त्यसो हुँदैन नमान्नु भन्ने कुनै अदृश्य शक्ति पो छ कि?
अदृश्य शक्तिको यसमा हात भएपछि अदृश्य शक्ति छ भन्ने बेनिफिट अफ डाउट त हामीले लिनै पर्ने हुन्छ। तर यो सबै पब्लिक कन्जम्सनको लागि हो। मेरो बुझाइमा चाहिँ यस्तो किसिमको गर्नुको पछाडि दुवै नेताहरूको पदीय व्यवस्थापनमा आएका चुनौतीहरू हुन्, किनभने प्रचण्डले पब्लिकली भनिसकेका छन् केपी ओली 5 वर्षको लागि प्रधानमन्त्री, तपाईँले पनि सुन्नुभएको होला केपी ओली 5 वर्षको लागि प्रधानमन्त्री हुन् भनेर प्रचण्डले भन्नुभएको छ। हामी कोही पनि पत्याउन सक्दैनौँ कि प्रचण्ड र कमल थापा नेपालमा पद बिना बाँच्नु भन्ने कुरा कसैले पनि पत्याउँदैन, तर उहाँको मुखबाट त्यो फुस्किसक्यो। मैले पहिले भने हेरेँ माओवादी भाइ हो तिमीहरू सुन्न राम्रोसँग, प्रचण्डले यस्तो कुरा भनेको छ, मेरो विचारमा यो उनको मनको कुरा होइन तर उनले भनेको छ, नोट गरे, प्रेसले पनि नोट गरिरहेको छ यो कुरा। यस्तो यस्तो चाहिँ कपोल कल्पित र चाहिँ यिनको व्यक्तित्वलाई नसाउने खालको कुराहरू, अविश्वसनीय कुराहरू यिनीहरू भन्दै हिँड्ने, यिनको यो बानी छ। भोलि त गए, फेरि प्रचण्डले त यो पनि भनेको थियो कि म त केन्द्रीय सदस्य मात्रै भएर पनि बस्न सक्छु। अब प्रचण्डका चाहिँ पछाडि लाग्ने मान्छेहरू भन्छन् कि नेपाली सेनालाई त हराइयो भनेदेखि जाब एमाले त के हो र हामी अध्यक्ष बिना? यी कुरा चाहिँ सबै काल्पनिक हुन्, सत्य र वास्तविक कुरा चाहिँ के हो भनेदेखि प्रचण्डलाई अढाई वर्ष प्रधानमन्त्री त दिने कि नदिने बा अब आउने महाधिवेशनमा पूर्णत पाँच वर्षीय कार्यकाल सहितको कार्यकारी अधिकार प्रचण्डलाई दिने हो कि होइन यसको ग्यारेन्टी नभएको प्रतिक्रिया यस रूपमा आएको जब यो ग्यारेन्टी प्रचण्डले पाउँछन् पदीय भागभण्डा जब मिल्छ एकै मिनटमा यो एकता सम्पन्न हुन्छ र पार्टी एक पनि बन्छ तर त्यस्तो भएन भने अर्को एक वर्ष बितेर जाओस् बरु यो पार्टी एकताको प्रक्रिया अवरुद्ध हुन सक्ला तर यो प्रक्रिया चाहिँ पूरा हुन सक्दैन
चुनावमा जनताले जुन प्रचण्ड बहुमत एमाले माओवादीको गठबन्धनलाई दिए नि त्यो को अध्यक्ष हुने अथवा कसले आलोपालो मिलेर प्रधानमन्त्री खाने भन्नेमा थियो र उनीहरूले त एउटा स्थायित्व समृद्धि र सुशासनको मार्गमा देश हिँडोस् भनेर समर्थन गरेको हो नि यो गठबन्धनलाई होइन र
त्यसमा मैले अघि भनिसकेँ नि त्यो गठबन्धनलाई र त्यो मतीय रुझान चाहिँ भारतको भ्रमणलाई पनि यसरी हठात र चाहिँ अपारदर्शी तरिकाले कमसेकम यति छिटो गर्नु हुँदैन र यसमा क्रमभङ्गता आउनुपर्छ भन्ने समेतको म्यान्डेट हो र त्यसमा म पनि छु त म फेरि दोहोऱ्याएर भन्दैछु केपी ओलीले जो भारतीय हस्तक्षेप र नाकाबन्दीको विरुद्धमा जे लड्नुभएको थियो त्यो बेला म इन्टायरली केपी ओलीसँग थिएँ र मान्छेले तँ पनि एमाले भइसस् कि भनेर मैले भन्थे ऊ बेला माओवादीले जनयुद्धको बेलामा जे एजेन्डाहरू निकालेको छ त्यो बेला ठ्याक्कै त्यो एजेन्डासँग म सहमत भएको हुनाले प्रचण्डसँग पनि अहिले पनि सोसियल मिडिया भन्छ हिजो सुरेन्द्र केसी प्रचण्डको यस्तो चाहिँ गर्थ्यो पछि राजदूत पाएन यस्तो भन्न थाल्यो अहिले केपी ओलीले पनि त्यो दिन्न भन्यो होला अनि यस्ता खालका हचुवा टिप्पणी र अवास्तविक कुराहरू भन्ने सुन्ने सुनाउने प्रचलन छ हाम्रो त्यो कुरा होइन जनयुद्धमा जे एजेन्डा प्रचण्डले उठाएका थिए त्यति बेला हामी प्रचण्डसँग थियौँ सत्य कुरा हो त्यसपछि प्रचण्ड ती मुद्दाबाट चाहिँ पछि हट्दै गएपछि हाम्रो उनीसँगको सरोकार कमजोर हुँदै गयो हामी प्रचण्डसँग होइनौँ कि भन्ने यस्तो कुरा त्यहाँ देखियो त्यसपछि नाकाबन्दीको कुरा आयो नाकाबन्दीको कुरा आएपछि जुन किसिमको अडान केपिओले लिनुपर्ने अवस्था बन्यो त्यहाँ नेपाली जनताको आकाङ्क्षा अभिव्यक्त हुन्छ हामीले भनेका थियौँ र हामी केपिओलीसँग छौँ भन्ने कुरा भएको थियो फेरि केपिओलीले पनि प्रचण्डकै जस्तो रवैया देखाउन थालेपछि हामी आलोचनात्मक रूपमा त्यहाँ प्रस्तुत हुने परिवेश बन्यो मुद्दा आधारमा हेर्ने हो नि बौद्धिक वर्गले त हामी पार्टीका लठुवा हौँ न गाँठे जे जे नेताले भन्छ ल्याप्चे ठोक्दै जाने अनि दियो भने एउटा कुरा भन्ने दिएन भने अर्को कुरा भन्ने त पार्टीका लाचार कार्यकर्ताको शैली र तरिका हो नि हामी त्यहाँ छैनौँ राम्रो कुरामा हामी जसले राम्रो भन्छ त्यसको पक्षमा छौँ नराम्रो कुरामा हामी जसले नराम्रो कुरा गर्छ त्यसको विपक्षमा हामी हुन्छौँ त्यसो भएको हुनाले म्यान्डेट होइन जे अहिले केपी ओली गर्दै हुनुहुन्छ त्यो नेपाली जनताको म्यान्डेट होइन अघि नै मैले भने भारत भ्रमण पनि नेपाली जनताको म्यान्डेट होइन त्यसलाई कुल्चेर उहाँ भारत भ्रमण गइरहनु भएको छ बुवा हो सम्मेलन छोड भन्ने नेपाली जनताको आकाङ्क्षा होइन त्यसलाई पनि उहाँले छोडिरहनु भएको छ त्यस कारण यो चाहिँ उहाँले एकलौटी र आफ्नो स्वार्थको लागि गरेको कुरा हो यसमा नेपाली जनताको आकाङ्क्षा पनि छैन र भोटको अभिमत पनि त्यो होइन उहाँहरूले यसलाई राम्रोसँग नोट गर्नुपर्छ
भारत भ्रमण गरेर फर्किएपछि भ्रमणलाई लक्षित गरेर विपक्षी कङ्ग्रेसले जुन टिप्पणी गर्यो नि उहाँले आफ्नो व्यक्तिगत तहमा सम्बन्ध सुधार गरी आउनुभयो होला त्यो बाहेक अरू उपलब्धि भएन भनेर त्यो टिप्पणी ठिकै थियो
होइन उसले त त्यति मात्रै भनेको छैन सँगसँगै के भनेको छ भनेदेखि यदि यो अनुसार उहाँले गर्नुभएको हो भने चाहिँ त्यो देश र जनताकै पक्षमा हुन्छ भनेर जो भारतप्रतिको सफ्ट नीति केपी ओलीले लिएर आएको छ त्यो सफ्ट नीति चाहिँ पूर्ववर्ती काङ्ग्रेस सरकारको पनि हो आखिरी ठुल्ठुला क्रान्तिकारी कुरा गर्यो अन्तत तिमीहरू त काङ्ग्रेसकै बिन्दुमा आइपुगिहाल्यो यो मानेमा तिमीहरूले ठिक गरिराखेको छौ भन्नुको मतलब जे मैले आशंका गरेको छु केपी ओली काहीँ न काहीँ चाहिनेभन्दा बढी झुकेका चुकेका छन् कि भन्ने प्रमुख प्रतिपक्षको यो आवाज किन उनीहरू त यहाँसम्म झुक्ने हुन् कि त्यो बेला जो भारतका राजदूत नेपालका लागि भारतका राजदूत भएर बसेका व्यक्तिले यहाँ आएर नाकाबन्दीको विषयमा बोल्दाखेरि नेपाली जनताले एउटा प्रश्न के उठाएका थिए भने यो नेपालका लागि भारतको राजदूत हो कि भारतका लागि नेपालको राजदूत हो यो त नेपालका लागि भारतको राजदूत जस्तो भाषामा पो बोलिरहेछ यस्तो कुरा भन्थे किनभने त्यति बेलाका राजदूतले पनि नाङ्गो रूपमा नेपाल र नेपालीको विषय उठाउनुभन्दा भारत र भारतीयहरूको स्वार्थलाई नै बढी उठाए जस्तो पर्दामा सुनिन्थ्यो देखिन्थ्यो यो प्रचलन यहाँ छ त्यो सन्दर्भमा के भन्न सकिन्छ भनेदेखि पूर्ववर्ती सरकारको जे भारत नीति हो केपी ओलीको अहिलेको भ्रमण र उसले चाहिँ जारी गरेको संयुक्त विज्ञप्ति त ठ्याक्कै एउटै पार्टीको जस्तो हुन आइपुग्यो यसले पनि हाम्रो यस तर्कलाई बल कसरी दिन्छ भनेदेखि जे कुरा उठाउनको लागि र जहाँ भारतले पटक पटक हामीलाई चाहिँ हेपी अपमानित गरिआएको पृष्ठभूमि र आर्थिक नाकाबन्दीले हिर्काइरहेको पीडा हो त्यो पीडाको विषयलाई मुखर र प्रखर ढङ्गले त्यहाँ उठाऊ भन्ने म्यान्डेट केपी ओलीलाई हो बाँकी म्यान्डेट केपी ओलीलाई होइन त्यस कारण मैले यो के भनेको छु भने केपी ओलीको हतारोले भइराखेको भारतीय भ्रमण चाहिँ नेपाली जनताको आकाङ्क्षा र मेन्डेट अनुकूलको छैन। यहाँ कतिले मलाई पनि भन्छन् भन्न पो सजिलो, गर्न कति गाह्रो छ। यदि गर्न गाह्रो छ भने गर्न नसक्ने कुरा किन भन्नु पर्यो त नेताले?
पहिलोचोटि केपी ओली प्रधानमन्त्री हुँदा उहाँसँग कति कमजोर गठबन्धन थियो, कति छोटो समयका लागि उहाँ प्रधानमन्त्री हुनुभएको थियो, कति कठिन नाकाबन्दी हामीले त्यो समय भोगेका थियौँ। तर उहाँले जुन सपना देखाउनु भएको थियो नि, अहिले त उहाँलाई त्यसका लागि त्यो सपनालाई मूर्त रूप दिने दिशातिर अघि बढाउने कार्ययोजनाहरू रूपरेखाहरू कोर्ने समय छ नि, होइन? एकताकै कुरामा अल्झेको हो वा त्यो सपना देखाएर फेरि अर्कोचोटि पनि यही कुरालाई क्यान्स गरेर चुनावमा जान सकिन्छ भन्ने हो?
होइन, जनताको कुरालाई, जनताको संवेदनशीलतालाई त यिनीहरूले हेप्ता रहेछन् नि त। अब माओवादीकै कुरा हेर्नु भने पहिलो संविधान सभामा कत्रो प्रचण्ड बहुमत थियो त माओवादीलाई, त्यसपछि के भयो? अब यही निर्वाचन क्षेत्रबाट प्रचण्डले आफ्नो छोरीलाई उठाउनु भयो, यहाँबाट छोरी हारिसकेपछि फेरि चितवनमा यहाँ एमपीमा उठेको मान्छेलाई लगेर मेयरमा उठाउनु भयो, काङ्ग्रेससँग गठबन्धन भयो, काङ्ग्रेसी मत ल्याएर चाहिँ छोरीलाई जिताउनु भयो, एमालेसँग गठबन्धन भयो, एमालेको मत लिएर आफू एमपी हुनुभयो, जुन छोरीसँग लडेका देवी गेवालीले मलाई समेत लाज हुने गरी प्रचण्डको निर्वाचनमा चाहिँ अभियान गरेर हिँड्नुभयो। यस्ता मान्छेबाट संवेदनशीलताको आशा गर्ने केही ठाउँै छैन नि बाबु। नेपालका नेताहरूले त कहिलेकाहीँ यो भन्नुपर्दा मलाई यति पीडा हुन्छ कि यो हदसम्म पनि नेपालका नेताहरू आउँदा रहेछन् भनेर, यो सब कुरालाई त उनीहरूले विवेकमै राखेनन्। अघि मैले भने प्रजातन्त्रमा तिनवटा कुरा मूलभूत रूपमा आकर्षित हुन्छन्, जवाबदेहिता, पारदर्शिता र योग्यताक्रम। यो तिनटै कुरा हामीसँग छैन, जनताप्रति पनि उनीहरू जवाबदेही छैनन्। त्यही प्रचण्डले गएर काङ्ग्रेससँग चाहिँ काङ्ग्रेसभन्दा राम्रो अर्को छैन भनेर छोरीलाई भोट माग्ने, त्यही प्रचण्डले एमाले भन्दा अर्को राम्रो छैन भनेर चाहिँ आफूलाई भोट माल्ने कुनै राजनीतिक प्राणीले गर्ने व्यवहार हो र यो यो भन्यो भने बाफ्रे सुरेन्द्र केसी भारतको रातो धुन पाएन यस्तो कुरा भन्न थाले भनिहाल्छन्। मिडिया पनि गजबका छन् हाम्रो देशका, फेरि यस्तो गरिदिन्छन् कि ठाउँ केही हुँदैन। तर अब समय आइसकेको छ मैले देख्दाखेरि गुण दोषको आधारमा आफ्नो पेसागत व्यावसायिक धर्मिताका आधारमा हामीले विषयलाई ल्याउने, उठान गर्ने र समाजलाई चाहिँ सही सुसूचित गर्ने नेताहरूका पनि राम्रा कुरा छन् भने ती कुरालाई प्रवर्तन गर्न नसुक्ने, नराम्रा छन् भनेपछि त आफ्नै मान्छेको भए पनि आफ्नै शरीरमा क्यान्सरको रोग छ भने निर्मम तरिकाले त्यसलाई डायग्नोसिस पनि गर्नुपर्छ र उखालेर फाले पनि दिनुपर्छ। हाम्रो पनि नेताप्रतिको दृष्टिकोण नै, नेतामा नराम्रो प्रवृत्ति छ भने तिम्रो यो नराम्रो भयो भन्ने कुरा, हामी जस्तो केपी ओली भारतको विरुद्धमा लडेका थिए, हामी जम्मै एक ठाउँमा उभिएका थियौँ त, निरपेक्ष रूपमा नेताको मात्रै विरोध गर्छौँ भन्ने कुरा त कहिले पनि होइन नि। माओवादीको कुरा अघि मैले भने, माओवादीले जनयुद्धको बेलामा जे विषयहरूले उठान गरेको थियो ती उठान गरेको हकमा चाहिँ नेपालका सामाजिक मुद्दाहरू हुन्, ती मुद्दालाई चाहिँ सामाजिक न्यायको प्रश्न हो, यो प्रश्नलाई समाधान नगर्दासम्म नेपाली समाजमा दिगो शान्ति हुँदैन भन्ने स्वार्थ र लोभ हामीसँग थियो। तर अब न यहाँ सामाजिक न्याय हुन सक्यो, न जनयुद्धमा उठाएका मुद्दाहरू सम्बोधित हुन सके। तपाईँ भन्नुहोस् जातीय राज्यको कुरा गर्यो माओवादीले, अब अहिले कर्णालीलाई सबभन्दा पहिला चाहिँ नन कम्युनल स्टेटको नाम दिने पहिलो राजनीतिक पार्टी माओवादी नै भयो, हालांकि त्यसमा म समर्थन गर्छु किनभने त्यो प्रदेशको नाम कर्णाली सबभन्दा राम्रो, तर हिजो उहाँहरूले त्यो प्रदेशको नाम चाहिँ तमुवान हुन्छ भन्नुभएको थियो अथवा मगरात हुन्छ भन्नुभएको थियो, के तर्कमा उहाँहरू अहिले आएर पछि हट्नुभयो त? या त उहाँहरूले यो भन्नु पर्यो कि हिजो चाहिँ एउटा राजनीतिक फाइदाको लागि यी मुद्दा उठाइएको थियो, अथवा हिजो यी मुद्दाहरू उठाइए आज व्यवहारिक लागेर के त भन्नु पर्यो। त्यस कारणले यो जो चाहिँ बिना तर्क र बिना सोचाइ जथाभावी गर्ने र भन्ने जुन प्रणाली हाम्रो नेपालको राजनीतिक परिवेशमा देखिन्छ त्यो शोभनीय छैन। ती कमजोरी हुन्, तिनलाई हटाउनुपर्छ र चाहिँ के भने परिमार्जन र परिपक्वता चाहिँ चाहिन्छ, त्यो बिना हामी राजनीतिलाई अगाडि बढाउन सक्दैनौँ।
अब अलिकति यो एकता प्रक्रियामा विपक्षी कङ्ग्रेसको भूमिकालाई हेरौँ, कङ्ग्रेसले चाहिरहेको होला यिनी कम्युनिस्टहरू मिलुन् भनेर?
उनीहरूको अभिव्यक्ति हेर्दाखेरि त एकता भएर राम्रै भएको छ, परिपक्व काङ्ग्रेसहरूले त शुभकामना नै दिएको म देख्छु, एकीकृत हुनु राम्रो नै हो भनेको सुन्छु। रामचन्द्र पौडेलले त यहाँसम्म भनेको मैले कानैले सुने दुईटा मिडियामा कि हामीले वास्तवमा प्रजातन्त्रको प्रतिफल दिन नसकेको नेपाली समाजमा वाम गठबन्धन एक गठ भएर चाहिँ सुशासन स्थायित्व र समृद्धि दिन्छन् भनेदेखि त्यसमा के आपत्ति छ त? हामीले जुन गर्न सकेनौँ अब वाम गठबन्धनले गर्छ भनेदेखि त्यसमा आपत्ति मान्नुपर्ने कुरा के छ त? नै भनेको क्याटेगोरिकल्ली रामचन्द्र पौडेलले मैले सुनेको छु। अब चन्द्र भण्डारी टाइपकाले 11 महिनामा वाम गठबन्धनको सरकार ढाल्छु अथवा शेरबहादुरले अब तुरुन्त चाहिँ वाम गठबन्धनको विरुद्धमा अभियानको नेतृत्व गर्छु भनेको पनि सुन्न त सुनिन्छ नसुनिएको होइन। तर अब त्यसको लिखभन्दा पर हटेर रामचन्द्र पौडेल अथवा अरू पनि कतिपय अलिकति परिपक्व टाइपका डेमोक्रेट लिडरहरूले त्यत्रो डाहा गरेको मलाई थाहा छैन, किन उनीहरूलाई पनि अनेकताको पीडा त उनीहरूलाई पनि छ नि त। 2007 दशकदेखि काङ्ग्रेस कुनै कारणले परिणामदायी दल हुन सकेन भनेदेखि त्यो विभाजनकै कारणले, त्यहाँभित्र आन्तरिक विभाजन यस्तो थियो कि कोइराला परिवारको झगडा झन् ठुलो चाहिँ बिखराको कारक तत्त्व बनेको थियो र त्यो काङ्ग्रेस पनि पुरा आफ्नो पार्टी जीवनमा चाहिँ विभाजितको पीडा बेहोर्दै आएको राजनीतिक दलको रूपमा छ। त्यसकारण उसले त्यस्तो एउटा गैर जिम्मेवारी र निम्छरू तरिकाले वाम एकता नहोस् यिनीहरू मिल्नै हुँदैन यिनीहरू मिलेर सर्वस्व भएको छ भन्नु पऱ्यो यिनीहरू तानासाही भयो फलानु भयो भन्ने त सुन्छु विचार त्यहाँ पनि त अब डेमोक्रेट भन्दा पनि खालि एकदम राजनीतिक व्यवसाय कर्मी जस्ता मात्र नेताहरू पनि बढी छन्। यिनीहरूलाई कमसेकम यति त थाहा होला कि वाम गठबन्धनको दुई तिहाई आएको छ भने डिक्टेटरसिपको लागि आएको होइन, पाँच वर्षको भन्दा लागि छ वर्ष त यिनीहरूलाई त्यहाँ शासन गर्ने म्यान्डेटै छैन। अब त्यहाँबाट डिक्टेटरसिप आयो फलानु आयो भन्छन् भने मैले त्यो अपरिपक्व कुरा हो, त्यस्ता कुराको अर्थ पनि केही छैन र गैर जिम्मेवार मान्छेले मात्रै त्यो भन्छन्। खास काङ्ग्रेसले त्यो शशाङ्क कोइरालाले नि एकाचोटि त त्यस्तो गल्ती बोले जस्तो लाग्छ, बोलेको म सुन्दिनँ। शेखर कोइरालाई भयो अरू नै भए रामचन्द्रको कुरा मैले गरिहालेँ, त्यस्तै मैले बोलाए सुनेको छैन।
चुनावमा गठबन्धन बनेर आएपछि जुन हार बेहोर्यो नि काङ्ग्रेसले त्यसको इख त राखेको होला नि,
अब त्यसको इख राखे पनि मनमा इख त राख्न पाइने भयो तर त्यो इखलाई व्यक्त गर्ने जुन शैली र तरिका त्यो त्यति घटिया रूपमा मैले चाहिँ इमान्दार सुनेको छैन।
मैले जान्न खोजेको चाहिँ कम्युनिस्टहरू मिलेर देशलाई कता लान्छन् भन्ने कुरामा वाचडगको भूमिकामा रहन्छ कि कङ्ग्रेस यिनीहरूलाई फुटाउनमै हाम्रो फाइदा छ भन्ने किसिमले विचार गर्छ, के कुरा चाहिँ उसको लागि फलदायी होला भन्न खोजे?
होइन, फलदायी त तात्कालिक रूपमा यिनीहरू विभाजित भएकै फलदायी हुन्छ तात्कालिक रूपमा, तर प्रजातन्त्र भनेको त अभ्यासबाट परिष्कृत हुँदै जाने व्यवस्था हो र त्यो एउटा डेमोक्रेटिक पार्टी भएको हुनाले एउटा परिपक्व र रचनात्मक भूमिका नै अपेक्षा हुन्छ त्यहाँभित्र। विभाजन छोटो फाइदाको लागि गठबन्धनलाई टुटाउने खेल त जस्तो 20-25 वर्ष अगाडिको भारतमा म तपाईँलाई लैजान्छु, कस्ता कस्ता विभाजनकारी खेलहरू काङ्ग्रेस अहिले खेल्थ्यो त त्यहाँ खालि 56 बाहिरबाट चाहिँ यो चन्द्रशेखरलाई समर्थन गरिदिन्छु भन्यो, एक महिना पुग्ने बित्तिकै समर्थन फिर्ता लिइदियो, 56 दिनमा चाहिँ मध्यावधि निर्वाचनमा चन्द्रशेखरलाई जानु पऱ्यो, काङ्ग्रेस पार्टी विजयी बनेर आउने स्थिति त्यहाँ भन्यो। संसदीय व्यवस्थामा यी सब कुरा त खेल्छन् नि, जस्तो अहिलेकै कुरा गर्ने हो भने पनि शेरबहादुर देउवासँग चाहिँ 9 महिना प्रधानमन्त्रीत्व भुक्तान गरे, त्यसपछि शेरबहादुरलाई साथ दिनुपर्नेमा केपी ओलीसँग आएर गठबन्धन गरिदिए। फेरि यस्तै यिनीहरूले पनि गरे भने काङ्ग्रेसले पनि गर्यो भने अथवा वाम एकता नभएर अथवा प्रचण्ड टुटेर फेरि शेरबहादुरसँग मधेसीसँग मिलेर गएर गठबन्धन गऱ्यो भने संसदीय व्यवस्था त्यो अनौठो हुन्छ त, ती त संसदीय व्यवस्था विकृति र स्वाभाविक चाहिँ परिघटनाहरू हुन् र चरित्रहरू हुन् भन्ने रूपमा हामीले बुझ्नुपर्छ।
घोषित मितिमा दुई कम्युनिस्ट पार्टीको एकता हुन सकेन तर एकता गर्न नसके तापनि एकता गर्दैछौँ भनेर सन्देश दुई पार्टीका अध्यक्षले दिए, यो गर्नुपर्ने आवश्यकता किन, यो हामीलाई छारो हाल्नलाई हो कि साँच्चै सही दिशातिर जाँदैछ यो एकता प्रक्रिया भन्नलाई हो?
रुसीमा एउटा उखान छ, तपाईँले कुनै पनि कुरा होइन भन्नुहुन्छ भने तपाईँको मनभित्र त्यो कुरा पक्का छ भनेर, किन हुँदै नभएको कुरामा तपाईँ डराउनु पर्ने त आवश्यकतै छैन नि। यिनीहरूले हामी एकता गर्छौँ भन्नुको मतलब अरू घटनाहरू अथवा यस्ता खालका दिवसहरू मनाउनुको अर्थ एकतामा समस्या छ भन्ने भए केही पनि हुँदैन। त्यसकारण यिनीहरूमा एकताको लागि निश्चय नै समस्या छ, तर वास्तविकता चाहिँ के हो भने यो झगडा पदको लागि हो। केपी ओलीले चाहिँ प्रचण्डलाई 2.5 वर्षको प्रधानमन्त्रीत्व लेखेर दिन्छन् कि दिँदैनन्, बा आउने महाधिवेशनमा प्रचण्ड अध्यक्ष हुने गरी सहमति जाहेर गर्छन् कि गर्दैनन्, बा एमालेभित्रको जुन विभिन्न किसिमको प्रवृत्ति छ, झलनाथ प्रवृत्ति छ, माधव नेपाल प्रवृत्ति छ, वामदेव प्रवृत्ति छ, ती सबै प्रवृत्तिको समर्थनको प्रत्याभूति प्रचण्डले पाएको अवस्थामा यो 24 घन्टामा एकतामा रूपान्तरित हुन्छ। त्यस्तो हुन सकेन भने 24 महिना पनि बितेर जाला तर यो एकता हुँदैन। यो कुरा चाहिँ यो वाम गठबन्धनप्रति कसैले ध्यान दिएर चाहिँ बसिराखेको हो भने यो कुरालाई उहाँहरूले नोट गरेर राखे हुन्छ। त्यसकारण यो चाहिँ कुनै एउटा प्राविधिक कुरा मात्रै पनि छैन अथवा यो सैद्धान्तिक कुरा नै हो भन्ने कुरा पनि होइन, यो पदीय व्यवस्थापनको कुरा हो। पदीय व्यवस्थापन हुने बित्तिकै जनयुद्ध राख्ने नराख्ने भन्ने पनि टुङ्गो हुन्छ, बौद्धले जनवाद भन्ने कि नभन्ने त्यो पनि टुङ्गो हुन्छ, जे विषयहरू त्यहाँ समाधानको पार्टीको नाम के राख्ने भन्नेसम्मको विवाद छ त्यहाँ, तर यी सबै प्राविधिक कुराहरू मात्रै वास्तविक कुरा होइन। बौद्धले जन ठिकै छ, बौद्धले जनवाद पनि नराखौँ, जनयुद्ध पनि नराखौँ, विगतदेखिका विभिन्न किसिमका सङ्घर्ष र नेपाली जनताका बलिदानलाई मध्यनजर राख्दै आमूल परिवर्तनको लागि समाजवाद उन्मुख क्रान्तिको बाटोमा जान कृतसङ्कल्प भई हामी दुई समूहहरू एउटै पार्टी गठन गर्न तत्पर भएका छौँ भने पनि मजबुनको भाषा त मिलिहाल्यो। मिल्नु पऱ्यो भने यतातिर आउँछन्, नमिल्नु पऱ्यो भने कहाँ हुन्छ बौद्धले जनवाद, कहाँ हुन्छ जनयुद्ध, यस्तो भन्छन्। सब पब्लिक कन्जम्सनको लागि कुरा हो यो, वास्तविक कुरा होइन। वास्तविक कुरा भनेको पदीय कुरा हो, अढाई अढाई वर्षको कुरा, पार्टी अध्यक्ष पनि अढाई वर्ष, प्रधानमन्त्री पनि अढाई वर्ष भन्ने कुरामा केपी ओलीले सहमति दिए भने 24 घन्टामै यो एकता हुन्छ, दिएनन् भने 24 महिना बित्छ तर यो एकता हुँदैन।
हुन्छ डाक्टर सुरेन्द्र केसी, यो महत्त्वपूर्ण समयका लागि तपाईँलाई धेरै धन्यवाद।
हस्, मलाई पनि सम्झेर यति तपाईँले विचार लिइदिनुभयो श्रोताहरूको माझमा पुग्ने गरी, त्यसको लागि म फेरि धन्यवाद दिन चाहन्छु।
उहाँ हुनुहुन्थ्यो राजनीतिक विश्लेषक प्राध्यापक डाक्टर सुरेन्द्र केसी। एमाले माओवादीले दावी गरे जस्तो समयमै यी दुई पार्टीबीच किन एकता हुन सकेन भन्ने विषयमा छलफल गर्दै उहाँसँगको यो कुराकानी सँगसँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन मार्फत तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभरि प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालको समय सकिनै लागेको छ। पर्सि बुधबारको कार्यक्रममा नयाँ विषयवस्तुका साथ बिहान 8:20 बजे फेरि आउनेछौ। आजको कार्यक्रमबाट म प्रकाश शर्मा पनि बिदा माग्छु। नमस्कार।